نہ جانے مسائل تو علماء سے پوچھے یہ حکم مبین ہے ہم کو رب سے ملا ہے چلو پوچھ کیسے جیے زندگی کو چلو پوچھ لے کو کس میں رب کی رضا ہے رب کی رضا ہے.
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ الصلاة والسلام علیک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. پیارے اور محترم اسلامی بھائیو, وقت ہوا چاہتا ہے سلسلہ دار الافتاح لسنت کا. الحمدللہ ہمارے سلسلے میں شرعی مسائل بیان کیے جاتے ہیں, اور دار الافتاح لسنت جو کہ دعوت اسلامی کا ایک شعبہ ہے, دار الافتاح بیسیکلی اس ادارے کو کہا جاتا ہے کہ جہاں پر مفتیان کرام مفتی صاحب بیٹھ کر مسائل بیان فرماتے ہیں. الحمدللہ دعوت اسلامی کے تحت یہ شعبہ بھی قائم ہے, اور ملک اور بیرون ملک الحمدللہ پاکستان میں بھی, اور الحمدللہ اسی ماہ سے یو کے بریڈ فورڈ کے اندر بھی الحمدللہ دار الافتاح لسنت کی ایک شاخ کا آغاز ہو چکا ہے, اور پاکستان کے اندر بھی الحمدللہ اس کی 11 شاخیں موجود ہیں. اس کے علاوہ بھی تنظیمی مسائل کے لیے دار الافتاح لسنت کے افتاح مکاتب موجود ہیں. اس کے مفتیان کرام الحمدللہ مدنی چینل پر جو کہ دعوت اسلامی کے زیر اہتمام ہے اس میں تشریف فرما ہوتے ہیں, اور اس سلسلے میں آپ کی جانب سے پوچھے جانے والے سوال جو ہماری طرف سے پوچھے جاتے ہیں ان کے جوابات عطا فرماتے ہیں. آج بھی انشاءاللہ عزوجل دو مفتیان کرام ہمارے ساتھ ہوں گے, مفتی جمیل مدنی صاحب جو کہ ہمارے دار الافتاح اہل سنت نارتھ کراچی, جو کہ ہماری فیض مدینہ مسجد نارتھ کراچی کے علاقے میں باب المدینہ کراچی میں بہت ہی مشہور مسجد ہے, اس سے ملحق دار الافتاح لسنت کی شاخ ہے, وہاں تشریف فرما ہوتے ہیں. اور مفتی عرفان مدنی جو کہ ہمارے مرکزی دار الافتاح لسنت سردار آباد فیصل آباد میں تشریف فرما ہوتے ہیں, سوسن روڈ پر محمدی کالونی کے اندر مدینہ مسجد کے پاس یہ دار الافتاح لسنت کی شاخ ہے. فیصل آباد اور اس کے اطراف کے شہروں کے لوگ, گاؤں دیہاتوں کے لوگ یہاں رابطہ کرتے ہیں. آپ بھی مسائل جا کر پوچھنا چاہیں, بالمشافہ پوچھنا چاہیں, تو آپ مفتی صاحب سے وہاں پر اور بھی جو مفتیان کرام موجود ہوتے ہیں, علماء کرام موجود ہوتے ہیں, ان سے مسائل پوچھ سکتے ہیں. درود پاک کی فضیلت سنتے ہیں. شیخ طریقت امیر اہل سنت دامت برکاتہم العالیہ ضیاء درود و سلام, آپ کا یہ رسالہ درود و سلام کے فضائل پر مشتمل جو احادیث کریمہ ہیں ان پر مبنی ہے, 40 احادیث کریمہ ہیں, صحابہ کرام علیہم رضوان کے اقوال ہیں. اس کے صفحہ نمبر 9 پر حدیث پاک نقل فرماتے ہیں, نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, جب تم رسولوں علیہ السلام پر درود پاک پڑھو تو مجھ پر بھی پڑھو, بے شک میں تمام جہانوں کے رب کا رسول ہوں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. ایک دن منایا جاتا ہے, ہمارے بچپن میں تو اس کی ہم نے نہیں سنی تھی آواز, ہو سکتا ہے منایا جاتا ہو لیکن ہمارے ملک میں نہیں تھا یا ہم تک نہیں پہنچا تھا. اب سوشل میڈیا اور اس طرح کا دور ہے, تو جو بھی چیز دنیا بھر میں ہوتی ہے وہ منٹوں سیکنڈز کے اندر لوگوں تک پہنچ جاتی ہے. ویلنٹائن ڈے 14 فروری کو منایا جاتا ہے, کیا ہے اور اس کی شرعی حیثیت کیا ہے, اس حوالے سے آپ ارشاد فرمائیے.
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین. لیکن ثاقب بھائی, کسی بھی دن کو منانے کا ایک مقصد ہوا کرتا ہے کہ کوئی بھی دن ہے تو اس دن میں کوئی خاص کوئی واقعہ ہوا ہو تو آدمی اس کو یاد رکھتا ہے, اور اس کو یاد رکھنے کے لیے سالانہ بھی اس کو منایا جاتا ہے, یعنی اس کو یاد رکھنا ایک فائدہ دیتا ہے. مثال کے طور پہ قرآن پاک نازل ہوا ماہ رمضان میں, اور لیلۃ القدر کا خاص قرآن پاک میں ذکر ہے, تو قرآن پاک ہدایت ہے اور اللہ تبارک و تعالیٰ نے ہم پہ نازل فرمایا ہے, اور اس کے نازل ہونے کی شب کا بھی قرآن میں ذکر موجود ہے, تو اس رات کی ایک عظمت و اہمیت ہے. اسی طریقے سے نبی کریم رؤوف الرحیم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی मक्की और मदनी जिंदगी में बहुत सारे ऐसे वाकियात हैं जिनको सालाना अगर देखा जाए वो इवेंट आते हैं, वो तारीख के वो अय्याम वो महीने जब आते हैं तो उनका जिक्र खैर होता है। जैसे 12 रबीउल अव्वल शरीफ नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की पैदाइश का दिन है। आप सल्लल्लाहु तआला अलैहि वसल्लम हर पीर को रोजा रखकर अपने विलादत को भी, और इस दिन चूंकि कुरान पाक का नुजूल की इब्तिदा भी हुई थी पीर शरीफ को, तो आप सल्लल्लाहु तआला अलैहि वसल्लम रोजा रखकर उसको याद करते थे, मनाते थे। तो इसी तरह कुरान पाक की कई आयात पे अगर हम गौर करें तो अल्लाह तबारक व तआला ने साबिका जमाने में होने वाले किसी भी वाकये को जिसमें अल्लाह ताला की तरफ से उसके बंदों पर नेमत उतरी है उसको भी याद करने का हुक्म दिया, इसी तरह किसी कौम पर अजाब उतरा है तो उनको भी याद करने का हुक्म दिया। तो उसका एक मकसद होता है ताकि हम अपनी लाइफ में अपनी जिंदगी में अगर कोई ऐसा दिन है जिसमें अल्लाह ताला की तरफ से इनाम और नेमतें उतरी हैं तो उस दिन को याद करने का मकसद शुक्र इलाही है। इसी तरह अल्लाह ताला ने उन कौमों का तस्करा फरमाया जो अल्लाह ताला की नाफरमानी की वजह से हलाको बर्बाद हो गई, तो उनके तस्करे और उनको याद करने का भी हमें हुक्म कि इन वाकियात पर गौर करें। तो मकसद क्या है कि अल्लाह ताला की नाफरमानी करके जो कौमें अजाब का शिकार हुई हैं तो हम भी इस तरह की नाफरमानी करके अल्लाह ताला के अजाब को दावत ना दें।
ठीक है।
अल्लाह तबारक व तआला ने वज़क्किरहुम बिअय्यामिल्लाह, अल्लाह के दिनों को याद करो, इन्हें याद दिलाओ अल्लाह के दिन। तो अल्लाह के दिन से मुराद वो हैं जिनमें अल्लाह ताला की तरफ से नेमतें उतरी हैं। तो एक मकसद होता है, इसी तरह जैसे हम 14 अगस्त मनाते हैं कि इस दिन हमारा मुल्क पाकिस्तान वतन अजीज आजाद हुआ और मुसलमान एक आजाद होकर, यानी जो आजादी से पहले जो मुसलमानों को परेशानियां थी तो अब वो परेशानियों से आजाद होकर दीन इस्लाम कमा हक हो उसकी तालीमात पे अमल कर सकें, तो मुल्क पाकिस्तान जैसी एक अजीम नेमत हमें मुयसर है और हर साल 14 अगस्त के मौके पर हम उसको मनाते हैं और इसके आजादी के मकसद पे भी गौर किया जाता है। पाकिस्तान का मतलब क्या, ला इलाहा इल्लल्लाह, कौन हमारे रहनुमा, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। तो एक मकसद है। इसी तरह अब हम जब देखते हैं वैलेंटाइन डे, इसका मकसद क्या है, क्या इस्लामी तालीमात के हवाले से कहीं भी ये दिन क्या हमें कोई एक राह मिलती है इस दिन को मनाने के हवाले से कि इस्लामी तालीमात में कहीं कोई ऐसा तस्करा हो कि ऐसा भी कोई दिन मनाया जाता हो।
ठीक।
हम आरा से बुजुर्गाने दिन वो मनाते हैं, उनके मकसद हैं और उनके मकसद भी अच्छे हैं कि अल्लाह वालों की याद करके उनकी अजमत और शान का बयान करके हम अल्लाह ताला के नेक सालिहीन का कुर्ब हासिल करके उनकी सीरत को अपनाते हैं और यूं अल्लाह ताला के बारगाह में हम नेक परहेजगार बनने की कोशिश करते हैं कि अल्लाह ताला हमें उनके सदके नेकी परहेजगारी अता फरमाए। तो एक मकसद है, लेकिन जब हम इस वैलेंटाइन डे के हवाले से हम देखते हैं तो इस दिन के मकसद में कोई ऐसी चीज नजर नहीं आती जो शरी हवाले से इसकी ताईद करती हो।
ठीक है।
इस दिन को अगर इसके डीप में देखा जाए कि इस दिन को इसका मकसद यानी बुनियाद क्या बनी, खुद इस दिन का जो लफ्ज है वैलेंटाइन डे, ये वैलेंटाइन ये खुद एक शख्स का नाम है।
अच्छा, ठीक।
वैलेंटाइन एक शख्स का नाम है। किसी भी जुर्म में किसी भी वजह से उसको रोम के बादशाह ने कैद कर लिया।
ठीक है।
कैद करने के बाद उसको जेल में जब डाला गया तो उस जेल जो जेलर होते हैं जो सिपाही होते हैं उनमें से किसी जेलर की जो लड़की थी उसका और इस ईसाई वैलेंटाइन का आपस में इश्क मुआशका शुरू हो गया। अब वो रोजाना उसके लिए कुछ ना कुछ फूल लेकर आती और ये यानी सुख गुलाब जिसको कहें, तो इस तरह के फूल उसको रोजाना लाकर दिया करती और वो आपस में जो इश्क मुआशका होता है वो उनको मौके मिलते थे। तो जब ये बात बादशाह तक पहुंची जो उस वक्त शाह रूम था उस तक पहुंची कि ऐसे ऐसे कैदी और वो इस तरह की रंग रलियां मना रहा है वो भी जेल के अंदर, तो उसकी फांसी का ऑर्डर जारी हो गया। वैलेंटाइन की फांसी का ऑर्डर जारी हुआ। तो जब उसको मालूम हुआ कि अब मेरे फांसी का वक्त आ चुका है तो उसने कुछ जो ख्वाहिशात होती हैं जिसको फांसी दी जा रही होती है क्या ख्वाहिश है। तो उसने फिर एक लेटर लिखा जो इसकी माशूका थी, उसके नाम उसने एक कार्ड जिसको मोहब्बत नामा कहा जाए वो उसने जारी किया, और उसको बहरहाल फिर वैलेंटाइन जो शख्स था उसको सूली दे दी गई, फांसी दे दी गई। और जिस दिन वो फांसी दी गई तो वो 14 फरवरी का दिन था।
ठीक है,
अब चूंकि वो एक मोहब्बत और इश्क मोहब्बत वहां से एक सिलसिला ये चला, तो अगर इस दिन की इब्तिदा को अगर हम देखते हैं तो वो कोई मजहबी आदमी, कोई नेक परहेजगार आदमी और उसके कोई अच्छे कारनामे उसमें हुए हों, कोई नेमत इलाही उसको नसीब हुई हो, इस तरह की कोई यादें इस दिन से ताल्लुक नहीं रखती। तो बल्कि इस दिन को उसके सूली का, फांसी का दिन था। और इस तरह फिर जो उस तरह के तबके से ताल्लुक रखने वाले उस जहन के जो लोग थे तो उन्होंने फिर वो 14 फरवरी को मनाना शुरू कर दिया कि ये एक मोहब्बत का दिन है, इजहार मोहब्बत का दिन है। तो गोया ये आशिकों के लिए एक बहुत ज्यादा एक यादगार दिन है कि एक बहुत बड़ा आशिक जो वो इस दिन
को मारा गया था,
फांसी दी गई थी।
ठीक ठीक।
तो अब जो उस जमाने में जो साबिका जमाने था, अब ये चूंकि सिलसिला भी 14 फरवरी का ये चलता रहा, इजहार मोहब्बत का एक दिन था। जैसे आपने सवाल के अंदर कहा कि हम बचपन में ये लफ्ज नहीं सुनते थे,
नहीं सुना था।
ये अगर गौर किया जाए तो जब से ये सोशल मीडिया आवाम के हाथों में आने लगा है तो इस तरह की पोस्ट और ये सब चीजें आने लगी, वरना वाकईतन अगर जो हमारे जो दादा परदादा इन हजरात ने तो लफ्ज सुना भी नहीं होगा कि ऐसा भी कोई दिन था। तो अब चूंकि ये मगरबी तहजीब के आजाद मादर पिदर आजाद लोग के इनका ये मनचला दिन है, ये इस दिन में गर्लफ्रेंड बॉयफ्रेंड ये आपस में इस तरह इजहार मोहब्बत और इजहार मोहब्बत के नाम पे जो कुछ तूफान बदतमीजी उनसे बर्पा होना मुमकिन होता है वो सब कुछ कर करा के इस दिन को वो मना रहे होते हैं और इजहार मोहब्बत का इसको दिन करार दिया जाता है। बदकिस्मती ये है कि मगरबी इस तरह के कल्चर के जो कुरान और हदीस के बिल्कुल खिलाफ हों, यानी इस तरह का अंदाज जिसकी कतअन न कुरान इजाजत दे न हदीस शरीफ उसकी इजाजत दे, दीन इस्लाम उसकी कहीं पर भी पजीराई ना करे बल्कि उसकी मुखालफत कर रहा हो, तो बदकिस्मती है कि ऐसा मगरबी कल्चर अब हमारे मशरकी ममालिक की तरफ बढ़ता चला जा रहा है। आज गली मोहल्लों को अगर हम देखते हैं तो वैलेंटाइन डे जिसका बसों का तलफ्फुज भी चढ़ाने से जबान पे चढ़ता है, ऐसे लोग भी वैलेंटाइन डे मना रहे हैं,
वो भी यानी लगे हुए
इजहार मोहब्बत। अब वो इजहार मोहब्बत क्या है, वो इजहार मोहब्बत नहीं है अगर इसको मुफ्ती फुजैल साहब की जो किताब है वैलेंटाइन डे के हवाले से, तो बहुत ही एक इस मौके पर जो हो रहा होता है उसके हवाले से जो मुफ्ती फुजैल साहब दामद बरकातुम आलिया ने जो नाम इसका दिया है वो रोजे इसिया, इसका नाम जो मुफ्ती साहब ने दिया है कि ये रोजे इसिया है यानी गुनाहों का दिन है। अगर देखा जाए तो इस दिन में जो कुछ हो रहा होता है इस नाम पर इजहार मोहब्बत के हवाले से वो बहुत बहुत यानी कभी तरीन अफाल हो रहे होते हैं, कबीरा गुनाहों का इसके अंदर इर्तिकाब किया जा रहा होता है। और हमारा मुआशरा अब इस काम की तरफ कि ये दिन कौन सा दिन है, दीन इस्लाम कहाँ इसके मनाने की इजाजत दे रहा है, जो दिन जिस तरह मनाया जा रहा है तो कतान कहीं पर भी दीन इस्लाम इसको मनाने की
ये मुफ्ती साहब की किताब का तस्करा फरमाया। तो ये वैलेंटाइन डे के नाम से ये किताब मैंने अभी अपने मोबाइल से आपको दिखाई है, इसका मतलब है कि मोबाइल में भी आ जाती है, पीडीएफ के अंदर भी है, दावत इस्लामी की वेबसाइट पर यह किताब मौजूद है, उर्दू जबान में भी है और रोमन जबान में भी है और गालिबन इंग्लिश जबान में भी है। अरे उस्ताद मोहतरम मुफ्ती मोहम्मद फुजैल रजा अत्तारी दामुल बरकातुम आलिया की किताब है, मजलिस इफ्ता की पेशकश है अलमदीनतुल इल्मिया के जरिए, मकतबातुल मदीना ने इसको शाया किया है और इस किताब में इस दिन की तारीख भी है और इसके हवाले से फिर जो बातें हम कर सकते हैं शरी मामलात को बयान किया जा सकता है और इसके जरिए जो होने वाली खुराफात हैं उनका भी बयान इसके अंदर मौजूद है। दावत इस्लामी की वेबसाइट से आप इसको वैलेंटाइन डे लिखेंगे, उर्दू में लिखें या इंग्लिश में लिखें रोमन में, किताब आपको शो हो जाएगी और जिस जबान में भी आप चाहें जो मैंने आपको अर्ज की है डाउनलोड कीजिए, बहुत ही कम एमबीस के अंदर है और इसको फिर आप लोगों तक पहुंचाइए, फॉरवर्ड कीजिए। आपका ये पहुंचाना भी इंशाल्लाह एक तरह की नेकी की दावत है और इसके जरिए अगर किसी ने पढ़ लिया और उसकी इसलाह हो गई तो इंशाल्लाह आपको भी इसका फायदा होगा। उम्मीद है कि इसके हवाले से कोई मुख्तसर मदनी फूल भी हमें मिल ही जाए इंशाल्लाह अज़्ज़ा वजल। और भी बहुत सारे सवालात हैं, मुफ्ती इरफान साहब से पूछना चाहूंगा कि ये इरशाद फरमाइए, अब इसको जैसा कि मुफ्ती साहब ने इसकी एक हिस्ट्री बयान की है और हिस्ट्री की बुनियाद पर कहा कि देखिए इसको ये ठीक नहीं था इस दिन जिसको हम याद मना रहे हैं और उसके नाम पर इजहार मोहब्बत होता है और सारे मामलात होते हैं, आप ये इरशाद फरमाइए कि कोई लोग जो है ना इसकी हिस्ट्री को डिनाई करते हैं, कहते नहीं ये हिस्ट्री नहीं थी, ये तो कुछ और था और बस ये मोहब्बत का दिन है, तो क्या हम इस दिन नफरत करना शुरू कर दें? हालांकि हम ये देखते हैं कि इस दिन बहुत सारी जो है वो खुराफात पाई जा रही होती है, यानी वो हिस्ट्री को डिनाई कर दिया जाता है, इसकी खामियों को दूर हटा दिया जाता है हिस्ट्री में जो पाई जाती हैं, और उसके बाद जो है फिर इस दिन के को जो मुतलकत ले लिया जाता है कि तो मोहब्बत के इजहार का दिन है, हम तो मोहब्बत कर रहे हैं और आप नफरत का दर्स देते हैं, तो क्या हम इसकी जब मजम्मत बयान करते हैं तो क्या ये मजम्मत बयान करना कि ये नफरत का दिन कहलाएगा कि हम इसको नफरत के तौर पर मनाने का कह रहे हैं कि हम मोहब्बत को मना करके नफरत का दर्स दे रहे हैं? और ये भी इरशाद फरमाए कि इस दिन जो खुराफात होती हैं जिसको लोगों को नजर नहीं आती जो दलील ये दे रहे होते हैं, उन खुराफात से जो मुसलमान बचना चाहते हैं वो कैसे बचें?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। साकिब में बड़ी तफसील के साथ मुफ्ती जमील साहब ने वैलेंटाइन डे की हकीकत को बयान किया है। अब यहाँ पर अगर कोई भी बात कही जा सकती है, लोगों का कहना ही होता है, ये तो कहने से वो कहते हैं कि किसी का मुंह नहीं पकड़ा जा सकता कि भाई ये बात आप ना कहो, यही का समझाया जा सकता है। इस्लाम मोहब्बत का दर्स देता है, यकीनी बात देता है, और तमाम मुसलमान आपस में भाई भाई हैं, सबको चाहिए कि एक दूसरे के साथ मोहब्बत का इजहार करें, एक दूसरे के साथ उल्फत के साथ पेश आएं, एक दूसरे का अदब करें और हया को भी महफूज रखें, ये इस्लाम का दर्स है। लेकिन बात ये नहीं है कि मोहब्बत से रोका जा रहा है, जब इसको डीपली जाकर देखते हैं कि बात है क्या, क्यों मना क्यों किया जा रहा है, तो असल जो बेसिक है वो कुरान और हदीस है। रस्म और रवाज जायज भी हैं और रस्म और रवाज जो हैं वो नाजायज भी हैं। जो रस्म और रवाज जायज हैं इस्लाम उनसे मना नहीं करता, और जो रस्म और रवाज मना है इस्लाम उनकी इजाजत नहीं देता, तो इस्लाम यकीनी बात है कि उससे रोकता है। मोहब्बत का इजहार करना है तो हम अपने माँ बाप से करें क्योंकि वो हमारे वजूद का सबब है। मोहब्बत का इजहार करना है तो हम अपने भाइयों से करें और अपने मुसलमान दीगर भाइयों से करें। मोहब्बत का इजहार अगर हमने करना है तो बड़ों से करें, अदब भी करें, उनसे मोहब्बत का इजहार भी करें। मोहब्बत का इजहार ये तो जायज तरीके से कहीं भी हो सकता है, बंदा अपनी अहलिया के साथ शरीयत के दायरे में रहते हुए मोहब्बत का इजहार कर सकता है। अब ये तो नहीं है कि हम गैर की औरतों के साथ अजनबी खवातीन के साथ मोहब्बत का इजहार करने लगे, शरीयत तो कतई तौर पर इसकी इजाजत नहीं देती। और फिर वैलेंटाइन डे के अंदर जो रस्म और रवाज हो चुके हैं, पढ़ चुके हैं, जो तरीकाकार होता है वो कौन है कि जिससे पोशीदा है, करने वाले सब जानते हैं। जो दूसरों की बच्चियों को इस तरह फ्लावर्स देते हैं या मोहब्बत का इजहार करने जाते हैं, क्या वो खुद इस बात को पसंद करते हैं कि हमारे घरों में कोई इस तरह पहुंचे और कोई इस तरह जसारत करे? यकीनी बात है नहीं कर सकते। बल्कि ये वैलेंटाइन डे किताब जो मुफ्ती फुजैल साहब ने लिखी है इसके अंदर तो इस बात का भी इजहार है कि जहां ये रस्म राइज है बाज ममालिक ऐसे हैं मगरिब ममालिक कि वो खुद इससे परेशान है और उस परेशानी की वजूहात बेशुमार। और यहाँ हमारे मुल्क पाकिस्तान के अंदर पहले इसका नामो निशान न था और अब लोग इस गुनाह के अंदर उतरते चले जा रहे हैं और सोशल मीडिया की वजह से जैसे जैसे ये बढ़ रहा है वैसे वैसे जो है वो लोग ये नहीं देख रहे कि इस्लाम इसके बारे में क्या कहता है। कुरान मजीद फुरकान हमीद में अल्लाह तबारक बताला ने हुक्म दिया, कुल लिल मुमिनीन यहुद्दू मिन अबसारिहिम व यहफ़ज़ू फुरूजहुम, के आप हुक्म दीजिए ईमान वाले मर्दों को कि वो अपनी निगाहों को कुछ नीची रखें और اپنی شرم گاہوں کی حفاظت کریں. ذالک ازکا لہم، یہ ان کے لیے ستھرا ہے. ان اللہ خبیر بما یصنعون، اور بے شک اللہ تبارک و تعالیٰ کو ان کے کاموں کی خبر ہے. ہم لوگوں کی نگاہوں سے تو چھپ جائیں گے لیکن اللہ تبارک و تعالیٰ دیکھ رہا ہے. پھر مسلمان عورتوں کو، خواتین کو حکم دیا گیا، وَقُلْ لِلْمُؤْمِنَاتِ يَغْضُضْنَ مِنْ أَبْصَارِهِنَّ وَيَحْفَظْنَ فُرُوجَهُنَّ، کہ آپ حکم دیجئے مسلمان عورتوں کو کہ وہ اپنی نگاہوں کو کچھ نیچی رکھیں اور اپنی شرمگاہوں کی حفاظت کریں. اور پھر وہ کریں کیا؟ فرمایا کہ وہ کریں یعنی نماز پڑھیں، زکات دیں، اللہ تبارک و تعالیٰ کے حکم پر عمل کریں، اللہ اور اس کے پیارے محبوب صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی اطاعت کریں. اور جو ان کی نافرمانی کرتا ہے اس کے لیے کھلی گمراہی ہے. تو ایمان والوں کو چاہیے کہ ایز اے مسلم ہم یہ دیکھیں اسلام کیا کہتا ہے. اور اسلام قرآن اور حدیث پڑھنے سے، فقہ کرام کی کتابیں، علماء کرام کی، مفسرین کی کتابیں پڑھنے سے پتا چلتا ہے، اور دینی یہ گفتگو سننے سے پتا چلتا ہے کہ اسلام کیا کہہ رہا ہے. اور جب ہمیں اسلام کا پتہ چلے گا تو ہم اس کے مطابق عمل کریں گے. بس المیہ یہ ہے کہ ہمیں کوئی ایسی رسم ملنی چاہیے کہ جس کے اندر ہلچل ہو، بس دین سے کچھ دوری نظر آئے، اور ایسی ہو کہ جو گناہ کو ترویج دینے والی ہو. حقیقت میں جب ہم ایسی رسم کو اپریشیٹ کرتے ہیں کہ جس میں شیطان کی جو ہے وہ چالیں ہوتی ہیں، تو وہاں پر پتہ چلتا ہے کہ انسان کے اندر باطن میں کیا ہے، کہ وہ غیر عورتوں کے ساتھ ملنے کے لیے، غیر عورتوں کے ساتھ یہ اظہار محبت کرنے کے لیے وہ ہیلے بہانے کر رہا ہے، کہہ کہ آپ جو ہے وہ محبت سے منع کر رہے ہیں، آپ نفرت کا درس دے رہے ہیں. کوئی بھی نفرت کا درس نہیں دے رہا، کوئی بھی محبت کا درس جو دے رہا ہے وہ اسلام کے مطابق دے رہا ہے، اور جو منع کر رہا ہے وہ ان چیزوں سے منع کر رہا ہے کہ جو اسلام کے بالکل عین مخالف ہیں. بس المیہ یہ ہے کہ ہمیں ایسی رسم ملے کہ جو مغربی ممالک کرتے ہوں، جو کفار کا طریقہ ہو، بس مسلمان اس کے مطابق چلنا شروع ہو جاتا ہے، کیونکہ یہ اسلام کے خلاف ہے. اب اسلام کے خلاف ہے، یہود و نصارہ نے کی ہے تو اس کو ترویج دیتے جا رہے ہیں، لیکن جو اسلام کے حق میں جا رہی ہے اس سے دور ہٹنا شروع ہو جاتے ہیں. تو ہمیں سب کو خدا را یہی چاہیے کہ ہم یہ دیکھیں کہ اسلام ہماری رہنمائی کس نہج میں کر رہا ہے، اسلام ہمیں کیا کہہ رہا ہے. ہمیں گناہ سے بچنا ہے، اور جو 14 فروری کو یہ گناہ کی رسم ہونے جا رہی ہے، یہ تو مسلمانوں کو چاہیے کہ پکا عہد کر لیں کہ ہم اس رسم کے بالکل بھی قریب نہیں جائیں گے. جنہوں نے ارادے کیے ہوئے ہیں، خواہ وہ ہماری مسلمان بہنیں ہیں، ہمارے مسلمان بھائی ہیں، کیا وہ مسلمان ہیں؟ سارے مسلمان ہیں، اور ہم یہ دعویٰ کرتے ہیں کہ ہم سب مسلمان ہیں. ہمیں چاہیے قرآن اور حدیث کے مطابق چلیں. جنہوں نے یہ نیتیں کر رکھی ہیں، یہ گناہ بری نیتیں، فوراً اس کو ترک کر دیں. موت کا کوئی پتہ نہیں کب آ جائے گی. اور حضور نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، ایاک والمعصیت، اے معاذ بن جبل گناہ سے بچ، کیونکہ اللہ تبارک و تعالیٰ اس سے ناراض ہوتا ہے. اور حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کو وصیت کرتے ہوئے نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ ابو ہریرہ، گناہوں سے بچو، عبادت گزار بن جاؤ. محبت کرنی، آئیے حضور سے محبت کیجیے. محبت کرنی ہے، اللہ کی محبت کے لیے دعائیں کریں. یہ دو محبتیں ایسی ہیں کہ جو انسان کو دنیا میں بھی سرخرو کر دیتی ہیں اور آخرت میں بھی اس کے لیے ایک نام ہوگا
انشاءاللہ. ماشاءاللہ، بڑی تفصیل کے ساتھ ہمارے دونوں ہی مفتیان کرام نے اس دن کے حوالے سے روشنی فرمائی ہے. دل زندہ ہوں گے تو انشاءاللہ یہ باتیں دل میں اثر بھی کریں گی اور اس کا فائدہ بھی ہوگا. ہمیں خود بھی بچنا ہے، اپنے بہن بھائیوں، اپنے بچوں کو، اپنے جو دوست احباب ہیں ان تک بھی یہ پیغام پہنچانا ہے. اور اس دن کی جو بھی ایک مذمت ہم کر سکتے ہیں جو اچھے انداز سے، جو شریعت کے تقاضوں کے مطابق ہے، اس کو ہمیں بیان کرنا ہے. اور نیکی کی دعوت ہم نے انشاءاللہ عام کرنی ہے. خود اس دن کو اگر آپ اس کی جو یوں سمجھ لیجیے نحوست کہہ لیجیے یا کیا کہہ لیجیے، اس سے بچنا چاہیں. ایک طریقہ یہ بھی ہے کہ اپنے آپ کو اللہ کی عبادت میں مشغول رکھیں، مدنی چینل پر اپنا وقت گزارے. انشاءاللہ اس دن بھی علم دین سے مبروز سلسلے انشاءاللہ مدنی چینل پر آپ دیکھ سکیں گے، اور اچھی چیزیں سیکھیں گے تو انشاءاللہ بری باتوں سے محفوظ رہیں گے. اچھے کاموں میں مشغول ہو جائیں گے تو برے کاموں کا انشاءاللہ وقت ہی نہیں ملے گا. اللہ تعالیٰ ہم سب کو توفیق رفیق عطا فرمائے. مفتی جمیل صاحب کے لیے کال سلسلے میں شامل کرتے ہیں. جی،
ایک چاچے کی بیٹی تھی، اس سے دودھ میری ماما نے پلایا تھا، کیا وہ ہمارے خاندان میں آ سکتی ہے؟ مہربانی آپ کی بتا دیں دو.
جی جی، چچا کی بیٹی کو ان کی والدہ نے دودھ پلایا، تو کیا
شرعی حوالے سے اتنا ذہن میں بیٹھنا ضروری ہے
कि जिस भी औरत ने किसी भी बच्ची को 2.5 साल की उम्र के अंदर अंदर उसको दूध पिला दिया है तो वो बच्ची उस दूध पिलाने वाली औरत की रजाई बेटी बन जाती है, यानी दूध के रिश्ते के हवाले से उसका हुक्म बेटी की तरह है। जिस तरह सगी बेटी होती है इसी तरह ये दूध पीने वाली लड़की भी अब बेटी बन गई। तो जिस तरह सगे बहन भाइयों का निकाह नहीं हो सकता, चाहे वो भाई उम्र में बड़ा हो या जुड़वा पैदा हुआ हो या बाद में पैदा हुआ हो, यानी छोटे बड़े और हम जुड़वा भाई से भी निकाह किसी औरत का नहीं हो सकता, तो इसी तरीके से दूध पिलाने वाली जो औरत होती है उसके जितने भी बेटे हैं, चाहे वो साथ उन दोनों का बच्चों का दूध पीने का जमाना एक हो या उम्र में बड़े हों या बाद में पैदा होने वाले हों, तो उस औरत के तमाम बेटों का निकाह उस दूध पीने वाली बच्ची से नहीं हो सकता। आवाम में ये चीज गलत मशहूर है कि जिस बच्चे ने दूध पिया है और बच्चे बच्ची सिर्फ उन्हीं का निकाह हराम होता है, वो ही रजाई बहन भाई बनेंगे, पहले या बाद में पैदा होने वाले बच्चे रजाई बहन भाई नहीं बनेंगे, ऐसा नहीं। रजाअत साबित होने के लिए यानी दूध के रिश्ते के जरिए हुर्मत साबित होने के लिए जो जमाना है वो 2.5 साल है, और 2.5 साल से मुराद अंग्रेजी साल नहीं है बल्कि ये इस्लामी एतबार से जो हिजरी सन होता है वो 2.5 साल यहाँ पर मुराद है कि रजात साबित होने के हवाले से। लेकिन जहाँ तक दूध पिलाने की जो हुरमत है जवाज या अदम जवाज है तो वो 2 साल है, यानी इस्लामी एतबार से जब बच्चा या बच्ची, इसमें किसी का फर्क नहीं है, तो बच्चा या बच्ची जब 2 साल इस्लामी एतबार से उसकी उम्र मुकम्मल हो जाए, मिसाल के तौर पर अगर यकुम जमादियुल उला को कोई बच्चा पैदा हुआ है तो अगला यकुम जमादिल उला और फिर उसके बाद अगला यकुम जमादिल उला को वो 2 साल का हो चुका है, तो अब उसके बाद उसको दूध पिलाने की इजाजत ना लड़के को है ना लड़की को है।
ठीक है ठीक है, ये बिल्कुल वाजह रहना चाहिए। जो मुफ्ती साहब ने पूरा मसला बयान फरमाया वो पेश नजर रहना चाहिए। इस हवाले से अल्हम्दुलिल्लाह दारुल इस्तेहाल सुन्नत के सिलसिले बाकायदा हमने किए, मुफ्ती साहब के साथ भी हमने किए रजाअत के हवाले से, तो वो आप समाअत फरमाएं। मजीद अगर मालूमात लेना चाहें, अगर इससे आपको पूरी बात समझ ना आई हो तो दारुल इफ्ताह सुन्नत में राबता फरमाएं, इंशाअल्लाह जल्द आपकी रहनुमाई कर दी जाएगी। एक कॉल मुफ्ती इरफान साहब के लिए शामिल करते हैं।
अब्दुल बासिम बात कर रहा हूँ हैदराबाद से। मुफ्ती साहब से मेरा सवाल ये है कि एक मतलब पीछे नमाज पढ़ रहा है और एक आगे बंदा नमाज पढ़ रहा है, तो नमाज जो आगे पढ़ रहा है वो तो मतलब उसके जा सकता है जगह से, अगर पीछे बंदा कोई नमाज पढ़ रहा हो तो मैं उसको भी बैठा रहना की तो पीछे बंदा नमाज पढ़ रहा है नमाज या उसके जाने की इजाजत है उसको।
जी हुजूर,
ये गालिबन जो मैं समझ पाया हूँ वो ये है कि एक शख्स नमाज पढ़ रहा है और उसके पीछे दूसरा शख्स नमाज पढ़ रहा है, तो जो आगे नमाज पढ़ रहा है वो नमाज अगर पढ़ चुका है तो पीछे अगरचे वो शख्स नमाज पढ़ रहा है तो क्या ये गुजर सकता है? तो इसके बारे में शरीयत मुताहरा हमारी ये रहनुमाई करती है कि जो शख्स आगे है वो नमाज अगर मुकम्मल कर चुका है और अब जाना चाहता है, तो अब जो इसके पीछे शख्स है वो अगरचे नमाज में है तो अगला जो नमाज पढ़ चुका है वो दाएं या बाएं किसी तरफ भी गुजर सकता है।
ठीक है,
इसी तरह अगर ये बीच वाला जो शख्स नमाज पढ़ रहा है इसके पीछे एक और शख्स नमाज पढ़ रहा है, तो अगर बीच वाले शख्स ने नमाज पढ़ ली है तो ये शख्स भी चाहे तो दाएं या बाएं किसी तरफ भी गुजर सकता है, ये नमाजी के आगे से गुजरना नहीं कहलाएगा जो गुनाह होता है।
ठीक है ठीक है, इस हवाले से एक मदनी गुलदस्ता अमीर अहले सुन्नत का भी बहुत पहले एक जारी हुआ था जिसमें नमाजी के आगे से गुजरने का जो एक प्रैक्टिकल तरीका है, यानी आगे से मुराद ये कि नमाज को पढ़ रहा हो और गुजरना चाहें तो अब क्या करना है, क्या एहतियातें हैं, कब गुजर सकते हैं कब नहीं गुजर सकते, तो वो आप गुलदस्ता तलाश करेंगे कहीं दावत इस्लामी की वेबसाइट वगैरह पर तो इंशाल्लाह आपको वो मिल जाएगा। एक और कॉल मुफ्ती जमील साहब के लिए शामिल करते हैं।
दारुल इफ्ता अहले सुन्नत में मेरा सवाल ये है कि एक शख्स ने मुझसे मसलन $100 कर्जा लिया और उस वक्त डॉलर का जो रेट था वो 95 चल रहा था। कुछ टाइम के बाद जब मैंने उनसे कहा कि आप मुझे मेरे $100 वापस करें तो वो कह रहे हैं कि मैं आज के एतबार से आपको दूंगा, मसलन अब जो है रेट 80 हो चुका है 80 हो चुका है, लेकिन वो कह रहे हैं कि मैं आपको 95 के एतबार से नहीं दूंगा बल्कि मैं आपको आज के एतबार से दूंगा 80 के एतबार से दूंगा। तो जब उन्होंने कर्जा लिया था उस टाइम जो है डॉलर का रेट 95 था اور اب جب واپس لینے کا ٹائم آیا تو وہ ایٹی کے اعتبار سے دے رہے ہیں. اس بارے میں حکم شرعی کیا ہے کہ وہ آج کا اعتبار کریں گے یا جب قرض لیا تھا جب کا اعتبار کیا جائے گا؟ برائے کرم اس بارے میں رہنمائی فرمائیں. جزاک اللہ تعالی خیرا کثیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام ورحمۃ اللہ وبرکاتہ. غالباً بلکہ یقیناً کہہ لیں کہ پاکستان سے نہیں ہوں گے. جی فرمائیے.
دیکھیں شرعی حوالے سے جیسے قرض ہے تو قرض کا شرعی حکم یہی ہے کہ جس جنس کا مال قرض دیا گیا ہے جس کیٹیگری کا
ٹھیک ہے
تو جیسے ڈالر دیے گئے ہیں تو قرض میں واپسی ڈالر ہی کیے جائیں گے.
ٹھیک ہے ڈالر ہوگا.
اب بھلے ڈالر کی ویلیو کم ہو گئی ہو یا بڑھ گئی ہو یا سیم ریٹ چل رہا ہو
ٹھیک ہے
تو جیسے انہوں نے $100 قرض دیا تھا تو قرض میں اصل یہی ہے کہ قرض جتنا لیا تھا اتنا ہی واپس کیا جائے.
ٹھیک ہے
تو اب اس کو کسی اور کرنسی میں تبدیل کرنا تو اصل قرض کا حکم تو وہی ہے. اب اس کے اندر ان کو نقصان ہو یا نفع ہو یعنی قیمت گھٹنے یا بڑھنے کی وجہ سے تو اب اس کا اعتبار نہیں ہوتا.
ٹھیک ہے
تو یہ $100 ہی واپسی لیں گے اگر تو اس کی ویلیو کم ہو گئی ہو یا زیادہ.
ٹھیک ہے تو ہر کرنسی کے اندر یہ ہوگا. جیسے بعض لوگ ہوتے ہیں نا کہ ہم نے پیسوں میں قرض دیا تھا اس وقت دیا تھا تو اس کی ویلیو کیا تھی اور اب کیا ہو گئی ہے تو ڈالر یہ ہے وہ ہے تو یہ باتیں نہیں سنی جائیں گی.
اس کا نہیں ہوگا. جیسے مثال کے طور پہ آج سے 5 سال پہلے کسی نے 1,00,000 روپے پاکستانی کسی کو قرض دیا تھا تو 5 سال کے بعد اب وہ قرض واپسی لوٹانا ہے تو یہ نہیں آئے گا کہ اس وقت چونکہ ڈالر اتنے کا تھا تو اس وقت 1,00,000 میں سونا اتنا آ جاتا تھا اور اب تو اتنا آتا ہے
زیادہ دو
تو اب زیادہ دو یا اس وقت کی ویلیو کو سامنے ایسا نہیں ہوگا. تو قرض میں حکم شرع یہی ہے کہ جس کیٹیگری جس جنس کا مال بطور قرض لیا تھا اسی کا مثل واپس دیا جائے گا. تو روپے قرض لیے تھے تو روپے اور اسی طرح ڈالر قرض لیے تھے ڈالر. ہاں اب یہ ہے کہ ڈالر میں دینا مشکل ہو رہا ہے تو اب کسی اور جنس کے اندر اس کو تبدیل کر سکتے ہیں یا نہیں کر سکتے تو ایک الگ صورت ہے صلح کی صورت ہے اور اس میں جو جزیات فقہ کے سامنے ہیں تو اس میں یہ ہے کہ جو قبضے کے وقت اگر کوئی دوسرا مال دیا جا رہا ہے تو جس وقت قرض لیا تھا تو اس قرض لینے کے وقت اس کی جو قیمت تھی اسی قیمت پر صلح کی جائے.
ٹھیک ہے تو حضور ویلنٹائن ڈے پر ہم نے گفتگو کی. سوال یہ ہے کہ مدر ڈے سسٹر ڈے فادر ڈے ڈے ہی ڈے ہیں یعنی کوئی ڈے تو روزانہ ہوتا ہی ہے لیکن منانے کے اعتبار سے بھی بہت سارے ڈے شروع ہو چکے تو اس طرح کے ڈیز بھی ہوتے ہیں نا کہ ماں کے نام کا باپ کے تو یہ منائے جا سکتے ہیں اس میں کوئی شریعت کلام کرتی ہے؟
لیکن شریعت مطہرہ نے ماں باپ سے محبت کا کوئی دن مقرر نہیں کیا کہ سال میں ماں باپ کو اگر یاد کیا جائے یا کبھی یاد آ جائے ان کی تو وہ ایک فلاں دن ہے. یا بہنوں کو یاد کرنا ہے تو فلاں دن میں ہی یاد کرنا ہے ایسا نہیں ہے بلکہ ماں باپ کو اگر کوئی بنظر محبت ان کو دیکھتا ہے تو اللہ تعالیٰ اس کو مقبول حج کا ثواب عطا.
سبحان اللہ سبحان اللہ.
تو اب یہ چاہیں روزانہ دیکھیں
سبحان اللہ.
دن میں جتنی مرتبہ دیکھیں
سبحان اللہ.
تو ماں باپ سے محبت کیا سال میں ایک ہی دن کی جائے گی یا بہنوں سے جو محبت ہے صلہ رحمی ہے تو وہ سال میں ایک ہی دن کی جائے گی؟ ایسا نہیں ہے. کوئی بھی مسلمان ہے اس کے جو بھی ریلیشن جس جس سے ہیں وہ بہنیں ہیں بھائی ہیں بھتیجے بھانجے ہیں یا اپنے اس کے بیوی بچے ہیں والدین ہیں اپنے اساتذہ ہیں اپنے شاگرد ہیں اپنے دوست و احباب ہیں تو کسی بھی مسلمان سے متعلق دوسرے مسلمانوں سے اظہار محبت کا کوئی الگ سے مخصوص دن اسلام نے مقرر نہیں کیا. کوئی بھی مسلمان ہے تو اس کی زندگی کا ایک ایک دن ایک ایک لمحہ ایک ایک مہینہ یا کوئی سا بھی سال ہو وہ سارے مسلمانوں کے لیے محبت میں یکساں ہونا چاہیے.
اچھا ٹھیک ہے. یہ جو پہلا دن تھا ویلنٹائن ڈے اب اس کو ہم اس کے جو بھی آج کل اس کا ہے ایک بنا ہوا سینیریو اس حوالے سے ہم اس کو روکتے ہیں منع کرتے ہیں. ہم یعنی یہ بھی قطع نظر کرتے ہیں کہ اس کی ہسٹری کیا تھی لیکن اب جو ہو رہا ہے وہ تو ٹھیک نہیں ہو رہا نا. چلیں اس کو ہٹا دیں. میاں بیوی کا اس دن اظہار محبت کرنا یہ اس کو بھی لوگ سوال کرتے ہیں پوچھ رہے ہوتے ہیں تو کیا یہ بھی اس دن منع ہو جائے گا کیا ہوگا؟
دیکھیں اس میں اس بات کو غور کیا جائے کہ جیسے کہ مفتی عرفان صاحب نے اس پہ تفصیلی کلام فرمایا ہے کہ ہم فی نفسی محبت سے منع نہیں کر رہے خلاف شرع محبت سے منع
ماشاء اللہ.
ٹھیک ہے تو میاں بیوی کے درمیان تو الفت اللہ تبارک و تعالیٰ پیدا فرماتا ہے. یہ نکاح کی برکات میں اللہ تعالیٰ نے جو اپنی قدرت کی نشانیاں بیان کی ہیں تو اس قدرت کی نشانیوں میں سے ایک نشانی ہے کہ مرد اور عورت جو میاں بیوی ہیں ان کے درمیان اللہ تعالیٰ الفت و محبت پیدا فرما دیتا ہے. اور اگر دیکھا جائے تو ایسا ہی ہے کہ لڑکی اپنے والدین کے گھر چھوڑ کر اب یہ سب کچھ اپنا اگلی لائف شوہر کے نام کر دیتی ہے. اور دو چار پانچ دن کے بعد بھی اگر میاں بیوی میں ذہنیاں مہانگی ہے تو واپس آنے کی ایک دم جستجو پیدا ہونے لگتی ہے کہ اس کو اب لگتا ہے کہ اصلی گھر میرا دنیاوی زندگی میں اب شوہر کا گھر ہے. تو میاں بیوی کے درمیان جو محبتیں ہیں یہ برقرار رہنی چاہیے, لیکن اب اس محبت کے اظہار کے لیے ہم وہ سہارا استعمال نہ کریں جس سہارے کو مذموم طریقے سے منایا جا رہا ہو. تب یہ 14 فروری ویلنٹائن ڈے ایک ایسے شخص کی یاد ہم منا رہے ہیں کہ جس کا اسلامی حوالے سے کوئی شخصیت ہی نہیں بنتی وہ. تو اب ایسے شخص اس کا کارنامہ بھی کوئی اچھا تو تھا ہی نہیں جس کی وجہ سے اس کو پھانسی دی گئی تھی. تو اب اس کی یاد میں ہم اپنے جو مقدس میاں بیوی کا ایک رشتہ ہے اس کو اس کی یاد میں کیوں ڈھالیں؟ ہم یہ کیوں نہ سوچیں کہ ایک آدمی کے اوپر عورت کے حقوق ہیں, اسی طرح عورت کے اوپر مرد کے حقوق ہیں, تو دونوں ایک دوسرے کے حقوق ادا کریں. بندہ اپنی بیوی سے اظہار محبت صرف یہ 14 فروری ویلنٹائن ڈے ہی کو کیوں, پوری زندگی کرے. یہ جو آدمی اپنی بیوی کو ایک لقمہ دیتا ہے تو یہ بھی ایک صدقہ ہے, یہ بھی اجر و ثواب کا ایک باعث بنتا ہے. تو میاں بیوی کے جو بھی معاملات ہیں رشتے کو بہتر سے بہتر بنانے والے, تو اس کو اس غلط یعنی ویلنٹائن ڈے سے مربوط نہ کریں. اظہار محبت ہو تو اس دن کے حوالے سے نہ کریں, پوری لائف اظہار محبت ہونی چاہیے اور محبت اور پیار سے ہی یہ رشتہ چلتا ہے.
بے شک, جزاک اللہ. مفتی صاحب, ایک تھوڑا سا وہ سوال ہے کہ میسج کے ذریعے پوچھا گیا ہے کہ جو قرآن پاک پڑھ رہے ہوں تو کیا ان کو سلام کیا جا سکتا ہے اور ان کو ہاتھ ملایا جا سکتا ہے؟ اس حوالے سے تھوڑا سا وضاحت فرما دیں.
کوئی آدمی قرآن پاک کی اگر تلاوت کر رہا ہے تو وہ ایک عبادت کے اندر مصروف ہے, مشغول ہے. تو کسی بھی شخص جو عبادت میں مصروف ہو تو اس کی عبادت میں خلل نہیں لانا چاہیے. اور ایسے موقع پر اگر سلام کریں گے تو سلام کرنے کی صورت میں اس کی عبادت میں خلل آئے گا, وہ متوجہ ہوگا. اور پھر مزید ہے کہ اب سلام کے ساتھ مصافحہ بھی کریں گے تو بس اوقات اس کو اذیت میں وہ پڑ سکتا ہے. تو اس حوالے سے ایسے شخص کو سلام نہ کریں. ہاں, اگر کسی نے سلام کر دیا تو جو قرآن پاک کی تلاوت کر رہا تھا اس کے اوپر جواب دینا واجب نہیں ہے.
ٹھیک ہے, جزاک اللہ. اللہ تعالیٰ ہم سب کو عمل کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
نہ جانے مسائل تو علماء سے پوچھیں, یہ حکم مبین ہم کو رب سے